नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आजको अन्तरसंवादमा हामी पर्यटन क्षेत्रका विषयमा कुराकानी गर्नेछौ। मूलत पर्यटन क्षेत्रसँग सम्बन्धित हाम्रा कानूनी व्यवस्था सुधारका आवश्यकता लगायतका विषयमा कुराकानी गर्नेछौ। पर्यटन ऐन 2035 निकै पुरानो ऐन हो, यद्यपि त्यही ऐन अहिले पनि कार्यान्वयनमा छ। यो ऐनलाई समय समसामयिक सुधार गर्दै नयाँ ऐन ल्याउने गरी विधेयकको तर्जुमा पनि भइरहेको छ। यिनै सन्दर्भमा पर्यटन ऐनमा समेट्नुपर्ने विषयका बारे विभिन्न क्षेत्र सम्बद्धहरू र खास गरी पर्यटन क्षेत्रका विभिन्न आयामहरू, फरक फरक क्षेत्रबाट विभिन्न खालका सुझावहरू पनि आइरहेका छन्। पर्यटन नेपालको एउटा राम्रो आमदानी दिने क्षेत्र पनि हो, जसले कुल ग्राहक उत्पादनमा पनि निकै ठूलो भूमिका निर्वाह गरेको छ र अझै ठूलो भूमिका निर्वाह गर्न सक्ने सम्भावना छ। यो सम्भावनालाई हामी कसरी नतिजामा परिणत गर्न सक्छौं भन्ने बारे पनि आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्यटन विज्ञ डाक्टर धनञ्जय रेग्मी हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब,
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब हजुर, यहाँ आफै पनि लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ। पर्यटनको नियामकीय निकाय पर्यटन बोर्डमा पनि यहाँ प्रमुख कार्यकारीका रूपमा काम गरिसक्नु भएको छ। नेपालको पर्यटन क्षेत्रका समस्याहरू हिजोका दिनमा बाहिरबाट हेर्दै गर्दा, पछि पर्यटन बोर्डमा आएर काम गर्दै गर्दा, र अहिले सांसदका रूपमा यहाँको यो तीनवटा भूमिका चाहिँ यसमा छ। पर्यटन क्षेत्रमा थुप्रै खालका सुधारका कुराहरू, आवाजहरू उठ्ने गरेका छन्। तीमध्ये अब कुन कुन आवश्यकताहरूलाई, कुन कुन सुधारका विषयहरूलाई अगाडि बढाउनुपर्छ, कसरी बढाउनुपर्छ भन्ने लाग्छ यहाँलाई?
अब पर्यटन सुधारै गर्ने हो भने पहिला एनबाटै सुरु गर्नुपर्ने हुन्छ, र त्यसैले अहिले हामी त्यही विधेयक अगाडि छ टेबलमा, त्यसमा छलफल चलाइ नै रहेका छौँ, होइन? अनि यही क्रममा सबै क्षेत्रलाई जनताको चाहना, स्पेसली यसको स्टेक होल्डर जति पनि तपाईँको पर्यटन व्यवसायहरू हुनुहुन्छ, उहाँको चाहना अनुसारले अहिलेको कानुन बन्न सकोस् भन्ने हिसाबले काम गरिरहेका छौँ। उहाँहरूसँग छलफलका क्रममा नि उहाँहरूले भोगिरहेका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने कुरा छ। यसमा मेरो अलिकति अरूभन्दा छलफलमा एउटा तर फरक के छ भने, अहिले पनि एम कसरी आइरहेछ भने, अब बन्ने नियमावलीहरू सबै चाहिँ विनियमावलीहरू यी सबै चाहिँ भोलि गएर तपाईँका विभाग अथवा मन्त्रालयले बनाउने गरेर प्रत्येक कुरा, धेरै जस्तो कुरालाई जुन हामीले दिएको छ, त्यो भनौँ न जुन ड्राफ्ट भएर आएको हुन्छ, त्यसमा चाहिँ प्राय जस्तो पछि गर्ने भने यसको चाहिँ पछि नियमावली अनुसार गरिने छ भन्यो। त्यो गर्दाखेरि मलाई लाग्छ सबभन्दा ठुलो समस्या नै त्यहाँ हो। त्यसैले मैले अहिले के प्रयासमा छु, मेरो अहिले समितिमा छलफलमा मैले सबैलाई हामीले यो पटक एन मात्रै होइन नियमावली पनि सँगसँगै लिएर आऊ, त्यो भयो भने नियमावलीमा के लेखेको छ त्यो पनि हामीलाई आजै जानकारी हुनुपर्छ, र त्यो नियमावलीमा लेखिएका कुराहरूले तपाईँको त्यो व्यवसाय गरिरहेका व्यक्तिहरूको चाहना, उहाँहरूले मागिरहेका कुराहरूलाई सम्बोधन गरिएको हुनुपर्छ, त्यो हिसाबले चाहिँ काम गर्दैछ। अहिले स्टेक होल्डरका कुराहरूलाई उहाँहरूले आफ्नो कुरा राख्नु भएको छ, जस्तो मेरो अस्ति होटलको साथीहरूको कुरा भएको थियो, त्यसमा पेनल्टीका कुराहरूमा बढी जोर दिएको छ भने, यो पेनल्टीमा भन्दा नि यिनलाई कसरी प्रोत्साहित गर्ने, कसरी चाहिँ तपाईँको अझ राम्रो बनाउने, भनौँ न कसरी उनीहरूले काम गर्ने वातावरण बनाइदिने, कसरी बढीभन्दा बढी रोजगारी क्रिएट गर्न सक्ने अवस्था लिएर आउने, आज विकास नभएका ठाउँमा उहाँहरूलाई कसरी चाहिँ पर्यटकीय होटलहरू खोल्न प्रेरित गर्ने भन्ने हिसाबका कानुन बन्नुपर्छ भन्नेमा उहाँहरूको नि चाहना, र हामीले पनि त्यही देखेकोले, तर होटलको व्यवस्था हुनेछ, होटल विनियमावली अनुसार चल्नेछ भने लेखियो भने कहिल्यै पनि त्यो क्षेत्र राम्रो भएर जान्न, किनकि विनियमावली लेख्ने अन्तिममा गएर केही सीमित व्यक्तिहरूले लेख्छन्, लेख्दाखेरिमा सबै अड्काम्ने, भनौँ न भोलि कतै न कतैबाट एक दुई पैसा झार्न सकिन्छ कि भन्ने खालका कानुनहरू त्यहाँ लेखिदिए हुन्छ, भोलि केले नियमावलीले समस्या बनाउँछ। त्यसैले पहिलो पटक मैले अब यो समस्यालाई अलि नजिकबाट हेरेकोले मैले अरू साथीहरू मान्यजीहरूलाई पनि है हामीले यो पटक चाहिँ नियमावली एन सँगसँगै नियमावली पनि सँगै लिएर पारित गर्नुपर्छ भनेर चाहिँ कुरा गरिरहेको छु। कुरा पोजिटिभली गएको छ, अब यसमा सबै सेक्टर छ, तर एउटा जुन क्यासिनो सेक्टरलाई चाहिँ अलिकति टोटल उसमा चाहिँ कानुनमा आधाभन्दा बढी क्यासिनोलाई फोकस गरेको देखिन्छ। एउटा क्यासिनोको पार्टमा अलिकति विज्ञहरूलाई राखेर, म पर्यटनमा काम गरे पनि अब क्यासिनोको बारेमा म नि त्यति धेरै जानकार छैन, अहिले क्यासिनो आवश्यक छ भन्ने बुझ्छु, तर अब कुन कानुन बनाउँदा कुन नीति नियम राख्दाखेरि राम्रो हुन्छ होइन, किनभने यिनलाई नियमन गर्नुपर्ने एउटा निकाय हो, त्यो गर्नै पर्ने हुन्छ। त्यता भनौँ न उनीहरूमा अलिकति पैसाको अलिक बढी ठुलो खेल पनि हुने हुनाले अब यसमा कालो पैसालाई सेतो बनाउने काम पनि हुन सक्ने, विविध कुराहरू रहन सक्ने हुनाले यता अलि बढी ध्यान दिनुपर्छ। त्यसमा अलिक बढी विज्ञहरूलाई राखेर जसले दीर्घकालीन रूपमा देशको बारेमा सोध्छन् तिनलाई राखेर अलि छलफल आवश्यक छ। अन्य क्षेत्रका साथीहरूसँग छलफल भइ नै रहेको छ र उहाँहरूका समस्या लामो समयदेखि सुन्दै आएकोले उहाँहरूलाई चाहिँ यो पटक हामीले एनमा मात्रै होइन नियमावलीमा हामीले त्यसलाई समावेश गर्न खोजेका छौँ।
अब डाक्टर साहब जस्तो यहाँले अब चाहिँ विशेष गरी प्रक्रियाको कुरा गर्नुभयो, आवश्यकताको कुरा चाहिँ अब हिजो भनौँ न अब झन्डै झन्डै 50 वर्ष पुग्न लाग्यो हाम्रो ऐन बनेको, अब यो 50 वर्षमा पर्यटन क्षेत्रमा थुप्रै खालका आयामहरू परिवर्तन भएका छन्, आवश्यकताहरू परिवर्तन भएका छन्। अब आज चाहिँ अब यो विधेयकको तयारी भएको पनि, विधेयकमा छलफल भएको पनि लामो समय भइसक्यो, योभन्दा अगाडिकै संसदले ल्याउँछ भन्ने थियो, ल्याउन सकेन, अब अहिले पनि त्यसमा आवश्यक परिमार्जनको काम भइरहेछ, छलफल चलिरहेछ, यहाँले पनि अघि त्यो बारेमा भन्नुभयो। अब यसका यो जुन आयामहरू छन् फरक फरक विषयहरू जस्तो इजाजतको विषय, वर्गीकरणको विषय, पर्वतारोहणको नियमनको विषय, गाइडको विषय, यी यावत विषयहरू जुन छन् अब त्यसलाई चाहिँ के आवश्यकता छ त, कुन कुन ठाउँमा के गरेर यसलाई सुधार गर्नु पर्यो?
त्यही म आएँ, यो मैले यो विधेयकमा सुरुमा छलफलहरूको 2019 हो, जुन बेलामा कार्यकारी प्रमुख पनि भइसकेका थिइनँ, पर्यटन बोर्डमा पनि गइसकेका थिइनँ, नजाँदै अन्नपूर्ण होटलमा 2019 एउटा छलफलमा बोलाइएको थियो। त्यो बेलादेखि म आज 2026 पुग्दाखेरिमा अझ पनि जुन आयो विधेयक जुन लेखेर हाम्रो टेबलमा राखियो त्यो पहिला भन्दा केही पनि फरक छैन, त्यसबाट कुनै त्यस्तो प्रगति गर्न सकिने खालको छैन। भदाइको अर्थ त्यो बेलादेखि म आफैले पनि जसो छलफल चलाएर सुझावहरू मन्त्रालयमा पठाएको हो, विभिन्न जस्तो तपाईँको होटल व्यवसायमा ट्रेकिङ, तपाईँको टुर अपरेटर, प्राय माउन्टेनियरिङ एसोसिएसन सबैसँग छलफल गरेर उहाँले दिएका सल्लाह सुझाव सहित एनमाएलआई चाहिँ लानुपर्छ भनेर दिएर पठाइयो। तर अहिले आएको विधेयक जुन हाम्रो टेबलमा छ त्यसमा पनि जुन सुझाव दिए ती सुझाव टाढा छ, त्यो सुझावमा कोही पनि त्यसले सम्बोधन गर्दैन। भनाइको अर्थ जति नै सुझाव दियो भने पनि यदि हामीले विधेयक को ड्राफ्ट चाहिँ बनाउँदैछौँ त्यो बेला चाहिँ मसौदा तयार गर्दा विधेयक बनाउँदै गर्दाखेरि त्यो हामीले कर्मचारीको हातमा छोडिदियौँ भने उनीहरूले प्राय जसो आफू हावी हुने, कर्मचारी तन्त्र हावी हुने गरी त्यहाँ तपाईँको पेनल्टीका कुराहरू अनुगमन गर्ने, नियमन गर्ने भन्ने हिसाबले उहाँहरूले आफूलाई माथि राखेर चाहिँ बनाइदिनुहुन्छ, जुन चाहिँ भोलि प्राइभेट सेक्टरले काम गर्ने बेलामा सबभन्दा ठुलो अप्ठ्यारो हुन्छ। त्यसैले प्राइभेट सेक्टरले के खोजिरहेको छ त्यो बुझेर नभएको हुनाले नै यो पटक मैले तपाईँको विनियमावलीमा यो समावेश गर्नु भनेको छु। अब रहे त्यो बेलादेखि अहिलेसम्म त पर्यटनका धेरै नयाँ विधाहरू आए, नयाँ ठाउँहरू एक्सप्लोर भइसकेका छन् तिनको लागि त्यहाँ चाहिँ, तर अब कसरी लिएर जान्छ व्यवसायहरूलाई भन्नलाई, त्यसैले उहाँहरूलाई ट्याक्स भनौँ न ट्याक्स फ्री टाइम दिने हो कि, जस्तो ट्याक्स होलिडेको केही 5 वर्ष 10 वर्ष त्यहाँ गएर व्यवसाय गर्यो भने दिने हो कि, त्यो हुनसक्ला खप्तड होला, तपाईँको बढी मालिका होला, अहिलेका कुरा गर्दै जाँदा अफिस बाल देश क्याम्पहरू होलान् रारातिर होला, अर्को वनका कानुनहरूले धेरै ठाउँमा विकासमा रोकेको भन्ने हामी निचोडमा पुगेका छौँ भने वनको जुन कानुनले पर्यटन व्यवसायलाई माथि पुर्याउन रोकिरहेको छ ती कानुनहरूलाई पनि प्यारेलली एउटा भनौँ न सुधार गर्नुपर्ने आवश्यकतातिर पनि हामीले ध्यान दिइरहेका छौँ। अब कतिपय नयाँ जस्तो अहिले हामी वेलनेस टुरिज्म भनेका छौँ जुन हिजो त्यहाँ सम्बोधन भएका थिएन, कतिपय साहसिक पर्यटनका नयाँ विधाहरू चाहिँ देखिएका छन्, आइस क्लाइम्बिङ छ, स्काई डाइभिङका कुराहरू छन्, यस्ता साहसिक पर्यटनहरूलाई सम्बोधन गरिएको छैन। पर्यटनलाई आफैमा भन्दाखेरि ब्याकबोन अफ द इकोनोमी हामी मेरुदण्ड भनेर भन्ने, तर मेरुदण्ड बनाउने गरेर यसलाई न हामीले अहिलेसम्म उद्योगमा नै उद्योगको मान्यता दिएका छौँ, पर्यटनका कतिपय विधाहरूलाई जस्तो स्पेसली होटलहरूलाई चाहिँ उद्योगको मान्यता दिनुपर्ने भनेर चाहिँ माग लामो समयदेखि चल्दै आइरहेको छ। त्यस्तै पर्वतारोहण पनि एक ठाउँमा कन्सन्ट्रेट मात्रै भयो, त्यसलाई देशभरि कसरी लिएर जाने, त्यसलाई कसरी चाहिँ सबै ठाउँमा चाहिँ मानिसहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने छ। त्यस्तै कतिपय पहिला हिजोका हाम्रा ट्रेकिङ ट्रेलहरू हामीले मार्दै गयौँ, अब नयाँलाई पहिलाको टेस्ट दिने गरेर जुन लामो ट्रेकिङको क्याम्पिङ ट्रेकिङको टेस्ट दिने गरेर पश्चिमतिरका भागमा कसरी पुर्याउने भने यी धेरै कुरा छन् जसलाई सम्बोधन गर्नुपर्ने छ होइन। अब जस्तो जो आयो सगरमाथा संलग्न तपाईँको डाइरेक्ट पर्मिसन पैसा तिरेपछि चढ्न पाइने भन्ने कुरा नि होइन, त्यसमा नि केही क्वालिफिकेसन हुनुपर्ने। एटलिस्ट 6,000 मिटरको एउटा पिक, 7,000 मिटरको एउटा पिक चढेपछि मात्रै 8,000 मिटरको पिक प्लसको पिक चढ्न पाइने भन्ने नियम लिएर आउनुपर्ने छ। पल्युसन पहिला अब पर्यटक धेरै थिएनन्, पल्युसनको पनि तपाईँको केही तपाईँको डिपोजिट राखेर त्यो पैसा फिर्ता हार्ने नियम ल्याएका थियौँ, आज पनि त्यही छ। अब तर मान्छेले आज पल्युटेड हुँदै गए, यसलाई सुरक्षित गरेर भावी सन्ततिहरूलाई पनि सफा हिमाल छोडिदिनुपर्छ भन्ने सोचाइ अगाडि बढाइएको छ भनेपछि त्यसको म्यानेजमेन्टलाई अर्कै तरिकाले हेर्नुपर्नेछ। पहिला भन्दा अब अहिले क्लाइमेट चेन्जको इम्प्याक्ट हिमालतिर बढी देखिन लागेको छ, त्यसलाई कसरी चाहिँ अब सम्बोधन गर्ने भन्ने कुरा कतै एड्रेस हुनुपर्छ भन्ने छ। त्यस्तै तपाईँको सुरक्षाको कुरा आयो, अब भनौँ न यो माउन्टेन भनेको जहिले पनि सुरक्षा दृष्टिकोणले एउटा च्यालेन्जिङ हुन्छ, तर अब आज हामीसँग टेक्नोलोजी राम्रो भइसकेकोले व्यक्तिहरू जो गएका छन् उनीहरूको ट्रेकिङ गर्न सकियोस्, अप्ठ्यारो परेको बेलामा उनको उद्धार गर्न सकियोस् भन्ने खालका सहज कानुन लिएर यहाँ आज एउटा हेलिकप्टर रेस्क्यूमा पठाउन पर्यो भने तपाईँको सोझै पठाउन नसकेर 10 ठाउँबाट अनुमति लिएर पठाउनु पर्ने अवस्था छ। त्यसलाई चाहिँ सजिलो बनाइयोस्, यो बिचमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको व्यवस्था आइसकेपछि अहिलेको जनसङ्घीयताको मर्म अनुसारले गर्दा ट्याक्स उठाउने निकायहरू बढी भए, आज स्थानीय सरकारले ट्याक्स उठाइरहेको छ, यता केन्द्रमा भएका विभिन्न निकायबाट कहीँ कतिपय कन्जर्भेसन एरियामा तपाईँको रिस्ट्रिक्टेड एरियामा इमिग्रेसनले उठाइरहेको छ, कहीँ विभागले उठाइरहेछ, कहीँ पर्यटन बोर्डले उठाइरहेछ, कहीँ एकेपले छ, कहीँ केकेपले, भनेपछि यी सबैलाई वान डोर पोलिसी लिएर एक ठाउँमा एकपटक पैसा बुझाएपछि अरू सबै अफिसमा धाम्न नपर्ने अवस्थाहरू लिएर आउनुपर्नेछ। लगायतका पोर्टरहरूको भनौँ न उहाँहरूका जुनले अब जुन श्रमिक छन् जसले चाहिँ आजसम्म हाम्रो यो पर्यटन व्यवसायलाई धानेका छन्, तिनको वेलफेयरको लागि पनि हामीले के गर्ने यसलाई पनि कतै न कतै यसमा सम्बोधन हुनुपर्छ भन्ने कुराहरू छ। सिएसआरको पैसाहरू पर्यटन उद्योगबाट ले कमाएकोलाई सिएसआरमा खर्च पाउने व्यवस्था र त्यसलाई खर्च देखाउन पाइने व्यवस्था लिएर आउनुपर्ने कुराहरू छन् भने यस्ता धेरै विभिन्न क्षेत्रमा त्यसमा व्यापक रूपमा अहिले छलफल भइसकेपछि अब मलाई डर एउटा मात्रै हो, हामीले छलफल राम्रो गर्दैछौँ, निचोडमा हामी पुग्दैछौँ, तर कतै हामीले पहिलाको जस्तै यहाँ भएर जान्छ कि भन्ने मलाई कतै डर। त्यही भएर आजको मेरो प्रयास अलिकति यो क्षेत्र बुझेको हुनाले मेरो प्रयास नियमावलीमा प्रत्येक कुरा लेखेर नियमावली प्राइभेट सेक्टर लगाएर राखेर लेख्ने होइन, त्यो अन्तिममा काम गर्ने र यो देशमा चाहिँ व्यवसाय खोल्ने र त्यो चिजलाई प्रमोट गर्ने त उनको काम हो। सरकारले त अहिलेसम्म प्रमोसन गर्न आफ्नो तर्फबाट सकेका छैन, व्यवसाय खोलेर चलाउने पनि होइन सरकारले, तर प्राइभेट सेक्टरले भनेअनुसार खोले, तर उनीहरूलाई पनि यति रोजगारी दिनुपर्ने, सबैले मिनिमम यो ट्याक्सेसहरू चिपिङ नगरिकन तिर्नुपर्ने र तपाईँहरूले चाहिँ क्वालिटी मेन्टेन गर्नुपर्ने भन्ने खालका उहाँहरूमा चाहिँ नि केही दायित्वहरू हुन्छ, तर उहाँहरूलाई केही न केही अधिकार पनि दिनुपर्छ भन्नेमा छु।
भनेको चाहिँ डाक्टर साहब मूलत निजी क्षेत्रलाई खुला छोडिदिनु पर्यो, तीनवटा कुरामा चाहिँ उनीहरूलाई कडाई गर्नु पर्यो। त्यो भनेको चाहिँ यति मानिसहरूलाई रोजगारी देऊ, यति कर इमान्दारिताका साथ कर तिर, र अर्को चाहिँ क्वालिटी गुणस्तर कायम गर।
यी कुराहरू उहाँहरूलाई भन्दै गर्दाखेरि पक्कै पनि उहाँहरूले चाहे अनुसारले हामीले पनि उहाँहरूलाई सरकारले धेरै तपाईँको लोड दिनु हुँदैन, उहाँहरूको त वातावरण सहज हुनुपर्छ। आइए भनेको छ, यही भनेको छ, अनावश्यक ठाउँमा चाहिँ पनि हामीले दुःख दिएको छ, आवश्यक छ, तर त्यस पनि जुन आजसम्म सबै आइए सबै पास हुँदै आएछन् भने तिनलाई अनावश्यक वर्णन नगरौँ, 25 वटा रुमभन्दा माथिकोलाई आइए गर्नुपर्ने भन्ने भनेको छ, त्यस्ता कुराहरू हटाइदिन खोज्दैछौँ हामी, अलिक सहज बनाइदिऊ वातावरण भनेर।
यहाँले भनेका जस्ता विषयहरूका बारेमा सम्बद्ध क्षेत्रका मानिसहरू, सरकारका प्रतिनिधिहरू सबैजनाका बीचमा छलफल भइरहेछ, सकारात्मक अवस्था छ,
अहिले यस्तो छ। अब त्यहाँ हाम्रा मान्यजीहरू कति त पर्यटन व्यवसाय नै गरेर आउनु भएको नि हुनुहुन्छ होइन, अब समितिमा छलफल हुँदा अहिले त छलफल, तर मलाई एउटै मात्रै मेरो के नै लेख्ने काम चाहिँ अन्तिममा जो हुन्छ त्यो चाहिँ तपाईँको एम मात्रै होइन, नियमावली सँगसँगै लेख्दै जाने टिम चाहिँ बन्नुपर्छ भन्ने हो। यो पटक भनियो भने त्यसलाई तोड्ने त्यो काम गर्दैन, भोलि त्यो फेल हुने बाटो हो, त्यतातिर जानु हुँदैन।
हजुर डाक्टर साहब, यहाँले भन्दै गर्दाखेरि अब एउटा शंकाको पनि अलिकति कुरा गरौं कि विगतदेखि चाहिँ कहीँ न कहीँ जनप्रतिनिधिहरू सांसदहरू चाहिँ जुन जुन क्षेत्रका जुन जुन क्षेत्रबाट आएका हुन् उनीहरूले चाहिँ कानूनमा हस्तक्षेप गर्दा या कानून निर्माणका सन्दर्भमा उनीहरूले काम गरिरहँदा कहीँ न कहीँ स्वार्थ प्रेरित कुराहरू पनि हुने गरेको भनिएको छ। अब यसमा चाहिँ यहाँहरूको व्यक्तिगत स्वार्थ अथवा व्यावसायिक स्वार्थलाई छोडेर राज्यको स्वार्थ चाहिँ ठ्याक्कै यो आवश्यकताको कुरा जुन यहाँले अहिले गर्नुभयो यसलाई यो कसरी यसको सीमा निर्धारण गरिन्छ?
होइन यसमा चाहिँ पक्कै पनि यस्तो छ, व्यवसायले पनि आफू कोही ल मानौँ हामीसँग पनि केही साथी व्यवसाय हुनुहुन्छ, व्यवसाय गर्दै गरेका व्यक्तिले नि यी कानुनै लेख्ने बेलामा त्यो स्तरमा पुगिसकेकोमा त्यतिको सचेत हुन्छन् कि मैले यो मेरो आमनी भावी सन्ततिले पनि यही कानुन बोकेर हिँड्नुपर्ने हुन्छ त्यसैले म लेख्दैछु भन्ने होला। एउटा व्यक्तिले एउटा फाइदा भनेको त त्यो विधामा त्यहाँ अरू पनि हुन्छन् नि, त्यही भएर एउटा व्यक्तिको फाइदा लिएर काम गर्ला जस्तो छैन। र आज पनि हामीले छलफल एउटा व्यक्तिसँग होइन एसोसिएसनका विभिन्न तहका व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ भने उहाँहरूलाई केले रोकिएको छ भन्ने जान्ने हो, त्यो खुलाइदिने होइन कानुनमा, त्यो हिसाबले नै काम भएकोले मलाई लाग्छ त्यो व्यक्ति हारी भएर यो जाँदैन अथवा कुनै व्यवसायलाई बढी प्रेरित। तर कच्चा कच्चा तपाईँको भन्या कुरोमा मलाई म कच्चा एग्री छु भने जुन विधेयक हाम्रो टेबलमा राखिएको छ पक्कै पनि क्यासिनोवालाले हाबी भएर लेखाएकै छ, नभए भने कुनै होल पर्यटन विधामा एउटा एन लेख्दै गर्दाखेरि आधा क्यासिनोको बारेमा लेखिएर त्यो विधेयक हान्नु हुँदैन थियो। यो पर्यटन विधेयक नभएर क्यासिनो विधेयक जस्तो देखिया छ, त्यसैले त्यतातिर तपाईँले भनेको कुरा पनि म 100% नकारिन, त्यस्तो हुनु हुँदैन, कता कता क्यासिनोको बाटोमा भयो कि भने त्यसलाई रिभाइज गर्ने गर्नुपर्छ भन्ने मात्र छ।
हामी अन्तर्सम्वादमा छौं। 2035 विक्रम सम्वतमा आएको पर्यटन ऐनमा समसामयिक सुधार गरेर नयाँ ऐन ल्याउने प्रक्रिया लामो समयदेखि जारी छ, यद्यपि त्यसले एउटा निर्णय अथवा चाहिँ प्रारूप पाइसकेको छैन, अहिले पनि त्यो विषय छलफलमै छ विधेयक, र त्यो विधेयकमा व्यवस्था गर्नुपर्ने विषय मूलत मुलुकको पर्यटन विकासका लागि आवश्यक व्यवस्था के कसरी गर्न सकिन्छ भन्ने बारे विधेयकको छलफलमा विधेयक निर्माणमा जुटिरहनु भएका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्यटन विज्ञ डाक्टर धनञ्जय रेग्मी हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, अब हामी कहाँ कस्तो भने अब दुईटा खालको समस्या, एउटा त क्षेत्रगत चाहिँ समस्या, एउटा विषयको कानून बनाउँदा अन्य क्षेत्रहरू उदाहरणको लागि अघि यहाँले भन्नुभयो वन ऐनको कुरा र त्यसै गरी यो नागरिक उड्डयनसँग सम्बन्धित ऐनको कुरा पनि छ, यी सम्बन्धित ऐनहरू या सम्बन्धित क्षेत्रका चाहिँ कानूनहरूसँग समन्वय गर्नुपर्ने अन्तर सम्बन्धित हुनुपर्ने त्यसलाई सहजीकरण गर्नुपर्ने एउटा विषय छ। अर्को विषय जसरी अहिले संघीयता कार्यान्वयनमा आयो, संघीयता कार्यान्वयनसँगै जटिलताहरू पनि थपिएका छन्, यी करका कुराहरू त्यसै गरी त्यो व्यवसाय सर्ता यी सब कुराहरूमा लाग्ने समयका कुराहरू, अब यसलाई सरलीकरण गरेर लग्न सकिएन भने व्यवसाय चाहिँ सही ढंगले चल्दैन भनेर निजी क्षेत्रले भनिरहेका छन्, उनीहरूले गुनासो गरिरहेका छन्, यसले हामीलाई सरलीकरण गर्नुपर्नेमा जटिलीकरणतर्फ लग्यो भन्ने उहाँहरूको छ। अब यो ऐन बनाउँदै गर्दा विधेयकको तर्जुमा गर्दै गर्दा यी क्षेत्रहरूमा अलिक बढी घनीभूत ढंगले छलफल भइरहेको छ कि छैन?
होइन यसमा हुँदैछ, अब यही कुरा पनि उठिया छ, जस्तो प्रदेशले प्रत्येक प्रदेशले आफ्ना कानून बनाउने अधिकार पाएछ, उनीहरूले पर्यटनका आफ्ना कानून बनाउँदै गर्दा अब यो म कुन प्रदेशमा छु, तपाईँले दुईटा होटल खोल्दै हुनुहुन्छ, एउटा होटल कन्सल्टेन्टलाई बनाउनु दिनुभयो अथवा कन्ट्रेक्टरलाई दिनुभयो, बनाउँदै गर्दा एउटामा एउटा नियम अर्का अर्को हुँदाखेरि तपाईँ आफै कन्फ्युज हुनुहुन्छ कि, त्यही भएर माथि नै हामीले प्रदेशमा ले मान्नुपर्ने मिनिमम क्राइटेरिया माथिबाटै बनाइदिनुपर्छ, होइन यो विधेयकमै यो भित्रै समावेश भयो यही ऐन लिएर आउँदाखेरि राख्न सकियो भने, अनि उहाँहरूले चाहिँ त्यो अनुसारले आफ्ना कानुन बनाउने हो, होइन केही ट्याक्सका छुटहरू दिने उहाँहरूलाई त्यो राइट हुनसक्छ, तर जुन मिनिमम स्ट्यान्डर्डको बारेमा जुन एउटा बनाइन्छ 4-5 स्टार होटलको स्ट्यान्डर्ड यो हुनुपर्छ, 4 स्टारको यो 3 स्टारको यो भने जुन स्ट्यान्डर्ड बनाइन्छ त्यो प्रत्येक प्रदेश अनुसारले फरक हुनु हुँदैन, कानुन बनाउने अधिकार छ भन्दैमा यो हाम्रोमा त अलिकति कमजोर भए पनि हुन्छ भनेर त्यसको क्वालिटी चाहिँ तल घटाउने हिसाबले चाहिँ कानुन बन्नु हुँदैन, त्यसैले त्यसमा एकरूपता आवश्यक छ, नभए यसले ठुलो कन्फ्युजन लिएर आउँछ, होइन त्यस्ता कुराहरू छँदैछन्। प्लस त्यो ट्याक्सेसन पनि 3-4 ठाउँबाट भनौँ न, अब पर स्थानीय तहले जुन उठाइरहेछ त्यसमा मेरो पहिल्यैदेखि विमति हो, मैले भने ठिक छ वायरको अधिकार उनलाई चाहिएछ भने त्यहाँ नउठाइदियो हुन्थ्यो, केन्द्रमा एउटा डोरबाट पैसा उठाइसकेपछि कस कसले कति पार्ने त्यो निकायमा बरु बेल्टिङ सिस्टमबाट हामीले पठाइदिने, तर त्यसलाई चाहिँ दसवटा अफिसमा धाएर पैसा बुझाउनु, ट्याक्स बुझाउनु पर्ने, दस्तुर बुझाउनु पर्ने काम चाहिँ हुनु हुँदैन भन्ने चाहिँ पहिलेदेखि नै भनाइ थियो। त्यसमा पनि अन्तर मन्त्रालयको समन्वय विभिन्न कानुनहरूले यताको यो हाम्रो कानुनले दिँदैन भन्ने एउटा पहिला पनि गर्न प्रयास गर्दा नसकिएको कुरा थियो। तर यो पटक चाहिँ अब दुई तिहाईको सरकार पनि भएको, सबै मन्त्रालयहरूसँग समन्वय गर्न नि अलिक सहज अब भएकोले मलाई लाग्छ यी सबै कामहरू यो पटक समावेश गर्न सकिनेछ।
हजुर, अब जस्तो हिजो मात्रै पनि सगरमाथा आरोही संघले आफ्नो 25 औं स्थापना दिवस मनायो, आरोहीहरूको अधिकार सुनिश्चित हुन सकेन, आरोहीहरूले जसरी देशका लागि योगदान गर्छन् उनीहरूको योगदानको कदर भएन, मानव उनीहरूको भोलि ज्यान तलमाथि भयो भने अथवा घाइते भयो भने उनीहरूको चाहिँ आश्रित परिवारकै बारेमा पनि त्यस्तो खालको कानून भइदिएदेखि हुन्थ्यो, राहत क्षतिपूर्ति लगायतको भनेर उहाँहरूले भन्नुभएको छ। अन्य क्षेत्रका कुरा पनि यहाँले अघि गरिसक्नुभयो, यी सरकार भएका सबै क्षेत्रका कुराहरू सकेसम्म समेटिन्छ, त्यसमा समेट्ने गरी छलफल भएको छ।
हजुर, भएको छ। अब यसमा कस्तो छ भने तपाईँले प्रवाद गराउनुहुन्छ, आज हाम्रो 11 बजे मिटिङ पनि छ, उहाँहरूका गुनासो सुन्नुहुन्छ। मैले त त्यही नै, अब यो मेरो लागि नौलो होइन, उहाँहरूसँग धेरै पटक बसेको छु, छलफल पनि गरेका छु। यहाँ सबभन्दा समस्या के भएको छ पर्वतारोही रोडको क्षेत्रमा भने पनि, जुन अनर भए जसले कम्पनी चलाउँछन् उनीहरूले राम्रो पैसा कमाइ गर्छन् होइन, तर त्यसमा काम गर्ने र जुनले आरोहणलाई सफल बनाइरहेका छन् ती शेर्पाहरू अथवा भनौँ ती क्लाइम्बरहरूको सँग चाहिँ त्यति न्याय भएको छैन। उनीहरूले थोरै 3-4 लाख 4 लाख 5 लाख रुपियाँमा एउटा सिजनमा पुरै ज्यान फालेर चाहिँ काम गर्न परिरहेको छ, मूल काम गर्ने। तर काठमाडौँको टेबलमा बसेर त्यो कम्पनीले चाहिँ त्यो भनौँ न त्यसको म्याक्सिमम बेनिफिट ल्याएछन्। त्यसैले के गर्नुपर्छ भने कुनै पनि क्लाइम्बिङ फर इक्जाम्पल जस्तो एभरेस्टको भयो भने त्यो $42,000 आजको दिनमा हो, त्यो $50,000 बनायो नि हुन्छ। कुनै पनि कम्पनीले $50,000 भन्दा बढी भन्दा कममा एभरेस्ट बेच्न पाउने छैन भन्ने, बरु त्यसको लागि सुनिश्चित के भने सरकारलाई 80% ट्याक्स चाहिँ लेखिदिने। त्यो भएपछि श्रमिकलाई मिनिमम यतिको इन्सुरेन्स हुनुपर्ने, त्यतिको अन्य कुराहरू होइन, कुनै कम्पनीको क्लाइम्बर हो भने त्यो क्लाइम्बरले पाउनुपर्ने मिनिमम। त्यो क्लाइम्बर एउटा कम्पनी छोडेर अर्का गयो भने अर्को वर्षको फी अर्को उसले तिर्दिनुपर्ने, तर चाहिँ उसको मिनिमम इन्सुरेन्स हुनुपर्ने, उसको परिवारको केही न केही कतै अब अन्य सेक्टरमा हामीले सिएसआर फन्डहरूका कुरा गऱ्यौँ, यता छैन। कुनै पनि क्लाइम्बर छ भने क्लाइम्बरको उसमा लाइसेन्स छ भने कुनै कम्पनीले प्रयोग गर्नुभन्दा अगाडि 5 वर्षको उसमा कन्ट्याक्ट गरेर मिनिमम सुविधाहरू दिनुपर्ने लगायतका कुराहरू हामीले समावेश गर्नुपर्छ। र खास भनेको यिनको ट्र्याकिङको लागि पनि नेपाल सरकारले अब कुनै भनौँ न सेटेलाइट प्रोभाइडर अथवा जिपिएस प्रोभाइडर छ भनेर नेपालबाटै प्रत्येकको ट्र्याकिङको सिस्टम राख्नुपर्ने, किन कुनै मान्छे हरायो कहाँ छ पत्ता लगाउन गाह्रो भइरहेको छ। र गाइडहरू अनिवार्य लिएर जाने कानुन एकपटक हामीले लिएर पनि आएको थियौँ बोर्डबाट, पछि त फेरि नमाने जस्तो देखिन्छ अहिले, फेरि त्यसलाई कडाइका साथ लागू गरिराखेन, त्यसलाई पुनः लागू गर्नुपर्ने। अनि गएर त्यो भयो भने एकतिर रोजगारी सुनिश्चित हुन्छ, अर्कोतिर मिनिमम वेजेजहरू पोर्टरले कमसेकम दैनिक 5,000 पाउनुपर्छ भनियो भने उनीहरूको पनि जीवनस्तर माथि हुन्छ, उनीहरू त्यो क्षेत्रमा टिक्न सक्छन्। अब यहाँ 2,000-2,800 रुपियाँमा उनीहरूको शोषण भइरहेको छ, त्यतातिर ध्यान दिनुपर्ने छ। क्लाइम्बरको एक दिनको स्यालेरी केही नभए $350 हुनुपर्ने होइन, त्यो हिसाबले राख्नु पर्ने। यस्ता धेरै छन् जुनलाई सुधार्न, उहाँहरूले सुझाव नै दिनुभएको छ। तर यो पटक जुन दिनेवालीमा मिनिमम यो हुनेछ र वार्षिक वृद्धि दर महँगाई अनुसारले त्यो अनुसारले बढ्नेछ भनिदिए हुन्छ क्या। हामीलाई धेरै क्लाइम्बर के अरे ट्रेकर र क्लाइम्बिङमा त हामी ओभर क्राउडेड छौँ आज सगरमाथामा होइन, क्यारिङ क्यापेसिटी भन्दा बढी आइरहेका छन्। ट्रेकिङ क्षेत्रमा पनि अलिकति वरियो नै क्वालिटी टुरिज्म बढ्छ, तर दिने सेवा र सुविधामा पनि कन्जुसै नरहौँ। तर साह्रै सस्तो भनेर भोलि फेक रेस्क्यु गरेर अनुचित लाभ लिने हिसाबले पनि हामीले पर्यटनका यी कतिपय एडभेन्चर टुरिज्मका कतिपय उसलाई चाहिँ चलाउन दिनु हुँदैन। त्यसैले मलाई लाग्छ मिनिमम एउटा आजको दरमा राखिदिने र इन्फ्लेसन रेट त्यहीभित्र लेखिदियो भने आज जुन हिसाबले नेपालको इन्फ्लेसन रेट छ त्यही त्यसको आधा उधी अथवा त्यसको 45-50-60% 70% इयरली आफै इन्क्रिमेन्ट हुने राखिदियौँ भने पनि त्यसले पनि न्याय गर्नेछ जस्तो लाग्छ क्या मलाई।
डाक्टर बाबा, हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। जस्तो अब यहाँ आफै पनि पर्यटन उद्यमी पनि हुनुहुन्छ र थुप्रै अब भनौँ न यो कोरोना पछि र पछिल्ला चाहिँ विभिन्न खालका समस्याहरू पछि मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक समस्यापछि पर्यटन क्षेत्रमा बेला बेलामा घाउहरू लागिरहेछ। यद्यपि त्योबाट हामी उठ्ने प्रयास पनि त्यो सँगसँगै गरिरहेछौँ। त्योभन्दा अगाडि भूकम्प पनि हामीले झेल्यौँ। अब यसलाई चाहिँ तत्कालीन अवस्थामा अहिलेको अवस्थामा चाहिँ गर्नुपर्ने सुधारका विषयहरू जस्तो अब राष्ट्रिय ध्वजाबाकै सन्दर्भ पनि आउँछ। अहिले गर्नुपर्ने कुराहरूका सन्दर्भमा यहाँ अब सत्तारूढ पार्टीको सांसद पनि हुनुहुन्छ, सरकारसँग पनि यहाँको प्रभाव छ। अब कसरी चाहिँ यो तत्कालीन समस्याहरू समाधान गरेर पर्यटन क्षेत्रमा सुधारका कामहरू गर्न सकिन्छ?
अब यस्तो छ, आजको दिनमा च्यालेन्ज भनेको पोखरा र भैरवाको, हाम्रो भैरवाको जुन एयरपोर्टको कुरा छ यसलाई चलाउनलाई मैले बारम्बार भन्ने गरेका छु। हामीले प्लेन अब खरिदतिर लाग्नु हुँदैन, पैसा हुँदैन, छैन हामीसँग। 8-10 वटा 15 वटा जति प्लेन चाहिँ लिजमा लियौँ, होइन, 319 र 320 लियो भने हामीलाई पुग्छ। र पोखरा र उसबाट अरूले आएर चलाइदिएलान् भनेर हार गुहार गर्ने होइन, आफैले चलाउने हो। कुन देशमा हामीसँग 42-47 वटा कन्ट्रीसँग फ्लाइङ एग्रिमेन्ट छ, ती कन्ट्रीमा हामी उड्न सकेका छैनौँ। 15 वटा प्लेन ल्याइयो भने हाम्रो आजको दिनमा चाहिँ बल्ल पर्यटक तिनै एयरपोर्टमा हामी झार्न सक्छौँ, होइन। त्यो अनुसारले मेहनत गर्नुपर्ने छ, तर त्यतातिर त्यति धेरै अब त्यो पाथवे थाहा नभएर नि होला, त्यति धेरै मन्त्रालयको ध्यान त गएको होइन। तर मैले भन्ने चाहिँ राखेको छु, उहाँले अलिक प्रयास गर्दैछौँ भनिराख्नु भएको छ। त्यो भनेको यसमा प्रयास गर्नै पर्दैन क्या। एउटा यो तपाईँको फ्लाइट सम्बन्धी के भन्छ, यो एयरक्राफ्ट केप टाउन कन्भेन्सन भन्ने छ, त्यो भनेपछि त्यसमा साइन गरेपछि लिज लिने र लिज दिने दुवैको अधिकार सुन त्यसमा सुनिश्चित गरिदिन्छ, होइन। कसैले कसैलाई ठग्न नसक्ने र भनेका भनौँ न टर्म्स एन्ड क्लजहरू मान्नुपर्ने अवस्था हुन्छ, त्यसमा नेपालले अहिलेसम्म साइन गरेका छैन। त्यो भयो भने हामीले जुनसुकै देश अनि सहजै लिजमा गाडी के अरे प्लेन लिएर आउन सक्छौँ। एक अनि आज यति धेरै कन्ट्रीहरूमा जस्तो वारका कारणले विविध अन्य समस्याले गर्दाखेरि यहाँ लिजमा दिनलाई प्लेन छन्। हामीले आज किन्न पर्यो तत्काल यसलाई यही तपाईँको गल्फबाटै कतार एयरवेजकै हुन सक्छ, होइन, हामीले त्यहाँ एग्रिमेन्ट गर्न सक्छौँ अन्य। तर यतातिर हामी अगाडि बढ्नु पर्यो, होइन, बढाउने बित्तिकै अलिकति मेहनत गर्ने बित्तिकै यो सकिन्छ। अब यो अर्को युरोपियन युनियनले लगाएको ब्यान्ड बन्द जुन हामीलाई चाहिँ जुन रिस्ट्रिक्सन गरेका छ त्यसलाई खोल्न पनि हामीले एउटा निकायलाई दुई भागमा बाँध्ने नि, कतिपटक यो विधेयकमा छलफल भए मगुवार राखे पहिला खोलेन नि, त्यो अझ हाम्रो टेबलमा आइपुगेको छैन। तर त्यो आयो भने हामी त्यसमा पनि छिटो खोल्नुपर्छ भन्नेमा छु म, होइन
डाक्टर हजुर। यहाँको हजुर डाक्टर साहब, अब हामीसँग निर्धारित समय करिब करिब सकिएको छ। यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि हामी यहाँसँग संवाद गर्नेछौँ। उहाँ हुनुहुन्थ्यो सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्यटन विज्ञ डाक्टर धनञ्जय रेग्मी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापा र उत्तम पाण्डे सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।